وقال نسوة في المدينة امرأة العزيز تراود فتاها عن نفسه قد شغفها حبا إنا لنراها في ضلال مبين. اور شہر میں عورتوں نے کہا، عزیز کی بیوی اپنے غلام کو پھسلانے اور بہکانے لگی ہے اس کے نفس سے، اور اس غلام کی محبت اس کے دل میں گھر کر گئی ہے، اور ہم تو اس کو کھلی ہوئی گمراہی میں دیکھتے ہیں. ان کی باتیں سنی تو عورت نے کیا کیا؟ فلما سمعت بمکرهن ارسلت الیهن، جب اس نے ان عورتوں کی باتیں سنی تو ان کی طرف پیغام بھیجا. وَاعْتَدَتْ لَهُنَّ مُتَّكَأً، اور ان کے لیے مسندیں تیار کیں. وَاعْتَتْ كُلَّ وَاحِدَةٍ مِّنْهُنَّ سِكِّيْنًا، اور ان میں سے ہر عورت کو ایک چھری، یا یعنی ایک چھری کاٹنے کے لیے دی. وَقَالَتْ اِخْرُجْ عَلَيْهِنَّ، اور یوسف سے کہا کہ ان عورتوں کے سامنے نکلو. فلما رأیناه اکبرناه وقطعنا ایدیهن، پس جب ان عورتوں نے ان کو دیکھا تو حیران رہ گئیں، اور اس کو بڑا جانا اور اپنے ہاتھ کاٹ لیے. وقلنا حاش للہ، اور کہنے لگیں کہ اللہ کی قدرت، ما حاذا بشرا، یہ آدمی نہیں ہے. ان ھذا الا ملک کریم، یہ تو بس ایک معزز فرشتہ ہے. یہاں سے رکوع کا آغاز ہے، بات پیچھے سے چل رہی ہے. عزیز مصر کی بیوی نے تنہائی میں ایک گناہ کا ارادہ کیا تھا، شوہر کی نگاہوں میں سچی بننے کے لیے جھوٹ بھی بول دیا، لیکن بات پھر بھی پھیل گئی، اور پھیلی بھی کن میں؟ عورتوں میں. عموماً جب بھی کسی معاشرے میں کوئی اسکینڈل عام ہوتا ہے تو شروع تو وہ کسی سے بھی ہو سکتا ہے، لیکن اس کو آگے بڑھانے والی عموماً عورتیں ہوتی ہیں. یہاں بھی کچھ اسی قسم کی بات لگتی ہے، اور بہت ساری چیزیں اس میں ہمارے بھی سیکھنے کے لیے آئیں گی. پہلی بات تو یہ کہ جس کا تذکرہ ان باتوں کے ساتھ ہی ہمارے سامنے آ گیا، وقال نسوتن، اور عورتوں نے کہا. اللہ تعالیٰ نے خاص طور پہ یہاں عورتوں کے کہنے کا ذکر کیوں کیا؟ اس لیے کہ عموماً عورتوں کے پاس وقت بہت ہوتا ہے، پہلی بات. پھر دوسری بات یہ ہے کہ عموماً عورتوں کے کو محفلیں سجانے کے موقع بھی مردوں کی نسبت زیادہ ملتے ہیں. تیسری بات یہ ہے کہ عورتوں کو عموماً دوسروں کی باتوں سے دلچسپی زیادہ ہوتی ہے. مرد بھی باتیں کرتے ہیں دوسروں کی، لیکن عموماً مردوں کی باتوں کا رخ جو ہوتا ہے وہ ان کے کاروبار، سیاست یا کچھ اس طرح کے ایشوز ہوتے ہیں کہ جس میں براہ راست وہ انوالو ہوں. لیکن عموماً دیکھا گیا ہے، اللہ ماشاء اللہ کچھ لوگ اس سے مستثنی بھی ہوں گے، لیکن عموماً دیکھا گیا ہے کہ عورتیں جو باتیں کرتی ہیں خاص طور پہ اپنی محفلوں میں اور گفتگو کے دوران، وہ دوسروں سے متعلق ہوتی ہیں، اور بہت ساری باتیں ایسی ہوتی ہیں کہ جس کا براہ راست کوئی تعلق ان عورتوں سے نہیں ہوتا. تو لہٰذا اللہ سبحانہ تعالیٰ نے یہاں وقال نسوت ان کی بات کی، نہ کہ مردوں کی بات کی. فی المدینہ، تی شہر میں. یہاں فی المدینہ یعنی شہر سے مراد مصر ہے، کہ مصر شہر میں یہ بات پھیل گئی. یہ کون عورتیں تھیں؟ یہ اس دور کی بڑے گھروں کی بیگمات تھیں. عموماً کھانے پینے کے ہی بہانے ہوتے ہیں، اور کام کاج کا کوئی بہت زیادہ ان کے اوپر بوجھ نہیں ہوتا. لہٰذا وہ بات جو گھر کے اندر شوہر یوسف اور اس کی بیوی، یعنی حضرت یوسف علیہ السلام عزیز مصر اور اس کی بیوی کے درمیان تھی، کسی بھی طرح باہر آ گئی. یہ وہ چیز ہے جس کے بارے میں اللہ کے نبی صلی اللہ علیہ وسلم نے بھی فرمایا کہ کوئی گناہ اگر گھر کے کسی بند کمرے میں بھی کوئی کرے گا، اللہ تعالیٰ اس کو کھول دے گا. ایک اصول ہے اسلام کا، اب اس بارے میں تو ہمیں نہیں پتا کہ اس دور میں یہ بات تھی کہ نہیں، لیکن اسلام کی ایک بات جو ہے وہ بہت ہی قابل توجہ ہے، اور وہ کیا کہ کسی کا پہلی دفعہ کا گناہ اللہ تعالیٰ نہیں کھولتے، لیکن جب کوئی اس گناہ کا عادی ہو جائے، بار بار وہ گناہ کرے، پھر اللہ تعالیٰ اس کے پول کو کھولتے ہیں. واللہ عالم اس بات سے اشارتاً یہ بات ملتی ہے کہ عزیز مصر کی بیوی کی وہ بات کوئی پہلی کوشش نہیں ہوگی، یا واللہ عالم۔ یہ بات کیوں کہی؟ اس لیے کہ حضرت عمر رضی اللہ عنہ کے دور میں ایک شخص چوری کرتے ہوئے پکڑا گیا، آ کے رونے لگا، کہنے لگا معاف کر دیں، یہ میری پہلی بار ہے۔ حضرت عمر رضی اللہ تعالیٰ عنہ نے کہا کہ اگر یہ تیرا پہلا گناہ ہوتا تو اللہ تعالیٰ اس کو کبھی بھی اس طرح نہ کھولتا۔ تو اس بات سے پتہ چلتا ہے کہ بعض دفعہ کچھ گناہ اس طرح کے ہوتے ہیں جب انسان عادی ہو جائے، اور خاص طور پہ جب اس کے اوپر توبہ کی بھی کیفیت نہ ہو، تو ایسے لوگ پھر جو ہیں اس طرح کے حالات کا شکار ہوتے ہیں، جیسے کہ عزیز مصر کی بیوی ہوئی۔ کیا کہا، باتیں کیا تھیں ان کی؟ امراۃ العزیز، لفظ پہ غور کیجئے گا، عزیز کی بیوی، اس کا اپنا نام نہیں لیا، اس کو ایک ٹائٹل سے پکارا۔ یہ بالکل ایسے ہی ہے جیسے آج کے دور میں بھی اسکینڈلز جب عام ہوتے ہیں تو فلاں کی مسز، فلاں مسٹر، فلاں جگہ کے صدر، فلاں جگہ کے فلاں فلاں، یعنی اس کے ٹائٹل سے پکارا جاتا ہے، نہ کہ اس کے نام سے۔ کیا کرتی تھی؟ عزیز جو تھا یہ لقب تھا، یعنی عزیز کی بیوی تراویدو بہکانے لگے۔ یہ وہی لفظ ہے جو پیچھے ہم سن چکے، تراویدو کا لفظ، کہ وہ عورت جو تھی حضرت یوسف علیہ السلام کو اپنی طرف مائل کرنے لگی، راوت تھلتی، وہ لفظ، اور یہ لفظ دونوں ایک ہی ہیں، کہ تراویدو فتاہا، اپنے غلام کو، کیسے، ان نفس ہی، اس کے نفس سے، یعنی اسے اس کے نفس سے غافل کر کے، اس کے نفع اور نقصان سے اس کو دور کر کے اپنی طرف مائل کرنے لگی، یعنی اس سے تعلق قائم کرنا چاہا۔ قد شغفہ حبہ، اس غلام کی محبت اس کے دل میں گھر کر گئی ہے، یعنی اس کے دل میں بہت محبت آ گئی ہے اس غلام کی۔ شغف کا لفظ جو ہے یہ شین غین فا سے ہے، شغفہ، دل کے پردے کو شغاف کہتے ہیں، اسی سے ہے پھر دل کی گہرائی سے کسی کو چاہنا، ایسی محبت جو دل کے اندر پیوست ہو جائے، کسی کو بے ساختہ چاہنا۔ یعنی دل کی جھلی کو پھاڑ کر دل کے اندر کسی کی محبت کا گھس جانا، یہ سارے مفہوم آپ سمجھیں۔ یہ ایسے جیسے ہمارے ہاں کہتے ہیں کہ فلاں کی محبت اس کے دل میں گھر کر گئی، رچ بس گئی کے معنوں میں۔ امام سدی کہتے ہیں کہ شغاف دل کے اوپر کی باریک جھلی کو کہتے ہیں۔ اسی طرح ایک مفسر ہیں، وہ کہتے ہیں شغفہ کا معنی ہے حجبہ، یعنی پردہ چھا گیا اس کے دل پر۔ عزیز مصر کی بیوی کے دل پر یوسف کی محبت چھا گئی، محبت نے عقل پر پردہ ڈال دیا کہ اس کو یوسف کے سوا کسی اور بات کو سمجھنے کا ہوش نہیں رہا۔ ہم کہتے ہیں نا فلاں کی آنکھوں پہ تو پردہ پڑ گیا، اس کو تب کچھ اور سوچتا ہی نہیں، بالکل وہی معنی ہے۔ اِنَّا لَنَرَاهَا، بے شک ہم دیکھتے ہیں اس عورت کو، فی دلال مبین، کھلی گمراہی میں، سیدھے راستے سے بھٹک گئی، پاک دامنی کے راستے سے بھٹک گئی، ایک شوہر کی بیوی ہونے کے راستے سے بھٹک گئی۔ یہ سارے معنی آئیں گے دلال مبین میں، کہ بیوی تو کسی اور کی تھی لیکن بننے کی خواہش کسی اور کی کرنے لگی۔ نسوت ان کا لفظ جو ہے یہ اسم جمع ہے جو ہم نے شروع میں دیکھا۔ مقاتل کہتے ہیں کہ کہنے والیاں پانچ عورتیں تھیں۔ اب یہاں اگر ہم دیکھیں تو مصر کی اونچے طبقے کی خواتین ہیں ایک طرف، اور دوسری طرف یوسف جو ایک دیہات سے آئے ہوئے سیدھے سادے اچھے ماحول میں پلے ہوئے نوجوان کی صورت میں اب موجود تھے۔ عورتوں کی جو بات عزیز مصر کی طرف منسوب کی گئی، اس سے بہت ساری باتیں سمجھ میں آتی ہیں۔ امام ابن قیم رحمہ اللہ علیہ کہتے ہیں کہ ان عورتوں نے 10 مختلف طریقے سے عزیز مصر کی بیوی کو ملامت کی۔ انہی آیتوں سے ہم کچھ نکالیں گے باتیں، کہ کیسے اس ایک آیت کے اندر عزیز مصر کی بیوی کو کس برے طریقے سے انہوں نے ٹالا۔ ذرا دیکھیے دوبارہ ان آیتوں کو۔ پہلی بات تو دیکھیے کہ اس کو امراۃ العزیز کہنا، یعنی یہ ملامت کا ایک انداز ہے کہ اس کا اپنا نام لینے کی بجائے اس کو عزیز کی بیوی کہنا۔ یہ ایسی ہے کہ جیسے کسی کو اس کے رتبے کا احساس دلانا کہ دیکھو اتنے بڑے عہدے پہ تھی۔ دوسری بات، لفظ تراویدو، وہ بہکا رہی تھی، یعنی پہل اس عورت کی طرف سے تھی۔ تیسری بات، فتح، لفظ صرف فتح پہ غور کیجئے گا، غلام کو، یعنی دیکھو محبت بھی کی تو کس سے کی؟ کسی غلام سے کی، اور اگلی بات ہاں اپنے ہی غلام سے. چلیں کسی اور کا غلام ہوتا سو ہوتا، پھر بھی کچھ عزت رہتی، اپنے ہی غلام سے. اگلی بات ان نفسی ہی، اس کے نفس سے بے رغبت کرنا چاہا، یعنی وہ شریف سیدھا سادہ شخص اس کو اس نے اس کے نفس سے ہی دور کرنا چاہا. پھر اگلی بات قد کا لفظ اللہ تعالیٰ نے استعمال کیا، اس میں بھی شدت ہوتی ہے تحقیق، ڈیفینیٹ بات کے معنوں میں. پھر شغفہ، شغف کے معنی لفظ کے استعمال کو بھی اللہ تعالیٰ نے جو استعمال کیا، یہ بھی ان کی بات کو ایک سپورٹ کرتا ہے. پھر حبن، محبت کے ساتھ. پھر اس کے بعد کہتی ہیں کہ انا کے اندر دیکھیں شد ہے، بے شک ہم. پھر لنراہا، لام بھی تاکید کا ہے. پھر نراہا، اس کو دیکھ رہی ہیں، یعنی گویا کہ اس کے اس گناہ کو اپنی آنکھوں سے دیکھ رہی ہیں. اور پھر آگے دیکھیے، فی دلال مبین، کھلم کھلی گمراہی. صرف دلال نہیں، آگے اگر آپ مبین دیکھیں تو یہ تقریباً 10 سے زیادہ پوائنٹ بن جاتے ہیں کہ اس ایک جملے میں اللہ تعالیٰ نے ان عورتوں کا جو قول نقل کیا، اس سے پتہ چلتا ہے کہ کس برے طریقے سے وہ اسکینڈلائز ہو گئی، اور بات وہی ہوئی جس کا عزیز مصر کو ڈر تھا. اس کی بات سچی، وہ تو اس نے تو سوچا تھا کہ بات گھر ہی میں رہ جائے اور کسی دوسرے کو نہ پتہ چلے، لیکن اللہ نے اس کی بات جو تھی وہ کھول کے رکھ دی کہ دیکھو تم اس بات کو سن کے پی سکتے ہو، لیکن اللہ تعالیٰ یوسف کے اوپر لگے ہوئے الزام کو اسی طرح سے نہیں جانے دے گا. یہ لفظ جو پیچھے گزرا تھا آردن حاضہ، تو اعراض کی بات تھی، لیکن اللہ تعالیٰ نے گناہ کے اسے اعراض کرنے نہیں دیا اور کہا کہ ایسا حال جب ہوا تو اس کے اندر اب اس کا مزہ چکھا جائے گا. یہاں سے ہم تھوڑی سی بات کریں گے، اور وہ کیا کہ ہر معاشرے میں عورت ہی ایسی چیزوں کی مردے الزام ٹھہرائی جاتی ہے. آپ دیکھیے کہ کبھی بھی کسی عورت کی طرف سے جب تک کوئی سگنل نہ ملے، مرد کو جرت نہیں ہو سکتی. اللہ تعالیٰ نے عورت کو اس بات کی بہت زیادہ جرت دی ہے کہ اگر وہ چاہے تو کسی مرد کی جرت نہیں ہوگی کہ وہ اس سے فالتو بات کرے. جب بھی عورت کی طرف سے نرم گوشہ سامنے آتا ہے تو مرد کو بھی ہاتھ بڑھانے کی جرت ہونے لگتی ہے. کوئی مرد اکیلا کچھ نہیں کر سکتا. پھر اگلی بات اس میں سے ہم کریں گے اسکینڈلز کے بارے میں. آج ایسی گوسپ کی اسلام میں کوئی گنجائش نہیں. کوئی اسکینڈل کرنے والا اگر کسی کے بارے میں ایسی کوئی بات کرتا ہے تو اسلام اس کو 80 کوڑے مارنے کے لیے تیار ہے. ایسی عورتیں جب بہت زیادہ فارغ ہوں، بہت ساری ان کے پاس موقع ہوں بات چیت کے، تو اس وقت ان کے پاس اس قسم کی باتیں کب آتی ہیں؟ جب ان کی زندگی میں کوئی مقصد نہیں ہوتا. اسی لیے یاد رکھیے گا کہ فراغت اور فرصت انسان کے لیے زہر قاتل ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ دو نعمتیں ایسی ہیں کہ جب انسان کے پاس ہوتی ہیں تو اس کی قدر نہیں کی جاتی عموماً، اور اس میں ایک صحت اور ایک فراغت ہے. ایسی تمام چیزیں انسان کے وقت کو ضائع کرنے والی ہیں. اگر زندگی میں انسان کو اپنے وقت کی قدر ہونے لگے کہ کیا ہے وقت کی قیمت، تو کبھی کسی دوسرے کے بارے میں سوچ سوچ کے اپنے وقت کو استعمال نہ کرے. کبھی آپ نے دیکھا ہوگا کہ جب آپ کسی بہت دور کے ملک میں فون کریں اور آپ کا فون بہت قیمتی ہو، اس وقت اگر دوسری طرف سے کوئی آپ کو کسی کا ایسا قصہ سنانا چاہے جس کا براہ راست آپ سے کوئی تعلق نہیں، تو عموماً آپ کیا کہتے ہیں کہ اس وقت میں لمبی بات نہیں کر سکتی، کیونکہ نظر ہوتی ہے سیل فون کے منٹس پہ، یا اسی طرح کی کوئی اور کہانی. بس ہر لمحے اگر ہم سب اپنے بارے میں یہ سوچ لیں کہ میرے پاس منٹس بڑے تھوڑے ہیں، یہ جملہ لکھیں اپنے پاس، میرے پاس لمیٹڈ منٹس ہیں. یہ جملہ ہم سیل فونز کے ناطے سے تو بولتے سنتے ہیں، لیکن اپنی لائف کے بارے میں نہیں سوچتے. جب باتوں کو اتنا عام کر دیا جائے کہ یہ کہہ کہہ کے کہا جائے ان لمیٹڈ منٹس، اب تو باتیں ہی کرتے جائیں، ہاں اور کیا حال ہے. ہم سب کو اپنی گفتگو کا جائزہ لینا چاہیے. قرآن پاک ہماری تربیت کرنا چاہتا ہے، ہم صرف لفظوں کو پڑھ کے قرآن کے اصل مفہوم کو نہیں سمجھ پائیں گے جب تک کہ ہم اس کے اندر سے اپنے لیے موتی نہ چن سکیں۔ تو ان آیتوں کو پڑھتے وقت ہم نے اپنے لیے جو عمل کی ساتھ ساتھ باتیں لینی ہیں، پہلی بات تو یہ ہے کہ تنہائی میں بھی گناہ کرتے ہوئے ڈرنا ہے، خوف کھانا ہے اس بات سے کہ کہیں میری کوئی بات دوسروں کے سامنے نہ آ جائے۔ دوسری بات ہم نے اس سے یہ سیکھی کہ کسی دوسرے کی بات کو نہیں کھولنا، کیوں؟ اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ جو بندہ کسی دوسرے کے عیب کے پیچھے لگتا ہے اللہ تعالیٰ اس کے عیب کے پیچھے لگ جاتا ہے۔ اور ابھی آپ دیکھیں گے یہ عورتیں اس گوسپ کا کیا برا نتیجہ پائیں گی کہ خود اسی کا شکار ہو گئیں۔ پھر اسی طرح جب انسان کسی کا کوئی غلط کام دیکھ کر اس پہ اپنے لیے پناہ نہ مانگے تو وہ خود اسی میں ملوث ہو جاتا ہے۔ اگلی آیت کو پڑھنے سے پہلے اس بات کو اس لیے کہہ رہی ہوں کہ اس کا موقع یہی بنتا ہے۔ ہونا تو یہ چاہیے تھا کہ ان عورتوں نے اگر کسی کی بات سنی تو خاموش رہتی، توبہ کرتی، اس کے لیے بھی دعا کرتی اور اپنے لیے بھی کرتی۔ اسلام نے آج اس کا بڑا خوبصورت طریقہ سکھایا کہ جب کسی کی کوئی بری بات سنو، کسی کو کسی بری مصیبت میں مبتلا دیکھو تو دعا مانگو۔ الحمدللہ الذی آفانی مما ابتلا بہ وفضلنی علی کثیر ممن خلق تفضیلا، تمام تعریفیں اس ذات کے لیے ہیں جس نے مجھ کو اس چیز سے عافیت دی جس میں اس نے تجھ کو مبتلا کر دیا، اور مجھے بہت سارے لوگوں پر بزرگی دی، بزرگی دینا۔ یہ دعا یاد کر لیجئے۔ اللہ نہ کرے کبھی کسی کی بیٹی، کسی کی بہو، کسی کے مرد، کسی کی بیٹے بھائی، کسی کا کوئی ایسا قصہ یا کوئی بات آپ کے کان میں پڑے، فوراً سے پڑھی الحمدللہ الذی عافانی پوری دعا تک۔ اس لیے کہ فتنوں کے دور میں جب انسان دوسروں کی باتیں چسکے لے کے سنتا ہے تو بعض دفعہ پھر دوسروں کے پاس بھی ایسا موقع آ جاتا ہے کہ وہ بھی اس کی ان باتوں کو سننے کے لیے تیار ہو جاتے ہیں۔ اب عورت ہوشیار تھی، جب اس نے دیکھا کہ میرے خلاف باتیں ہو رہی ہیں، ایک رویہ تو یہ تھا کہ توبہ کرتی کہ واقعی اللہ تعالیٰ میں نے تو یہ کام تنہائی میں کیا تھا، تو معاف کر دے۔ دعا تو یہ مانگی جا سکتی تھی نا کہ اللہم استر عوراتنا وآمر روآتنا، اللہ میرے عیبوں کو ڈھک دے اور میرے عیب جو ہیں وہ ظاہر نہ کرنا۔ اور آج بھی یہ حکم ہے، کبھی اپنے عیب ظاہر نہیں کرنے چاہیے، کبھی کسی کو اپنی باتیں ایسی نہیں بتانی چاہیے جو اگر ماضی میں بھی کبھی ہو گئیں یا ناسمجھی میں ہو گئیں یا ابھی بھی ہو رہی ہیں، بلکہ سیدھا اللہ تعالیٰ سے تعلق قائم کیا جائے۔ لیکن عورت بڑی ہوشیار تھی، اس کی جرت سے دکھتا ہے کہ اس نے ایک چال چلی۔ کیا؟ فَلَمَّا سَمِعَتْ بِمَكْرِهِنْ، پھر جب اس نے ان کی غیبت کرنے کی خبریں سنی، اَرْسَلَتْ إِلَيْهِنَّا، تو پیغام بھیجا ان کی طرف۔ کسی کو بلوا بھیجنے کو ارسلت کہتے ہیں، یعنی دعوت نامہ بھیجنا۔ اس دور میں کوئی فون نہیں ہوں گے تو کسی کو کہتے ہوں گے کہ جاؤ ہماری طرف سے یہ دعوت دے آؤ، یہ پیغام دے آؤ۔ پیغام بھیجا ان کی طرف، ارسلت إليهن، ہن جمع ہے ان عورتوں کی طرف، اس کی دوستیں یا سہیلیاں۔ اور مکر جو ہے یہ خفیہ بات کو کہتے ہیں۔ مکر کیوں؟ اس لیے کہ مکار جو ہے وہ چھپاتا ہے، اور غیبت بھی جو کہ پس پشت کی جاتی ہے، تو اسی لیے یہاں بھی مکری ہن کی بات ہے۔ یہ بڑا باریک نقطہ ہے، اس کو ہائی لائٹ کیجئے گا کہ فلما سمعت بمکری ہن کیوں کہا گیا؟ یہ کیوں نہیں کہا گیا کہ فلما سمعت غیبت ہننا، چلے غیبت نہیں یا قول ہننا، کوئی لفظ آنے جائے۔ یہاں مکر کیوں کہا؟ اس لیے کہ مکر جو ہوتی ہے یہ چھپائی ہوئی سازش ہوتی ہے، چال ہوتی ہے۔ اسی طرح جو غیبت ہوتی ہے نا وہ بھی چھپ کے ہوتی ہے۔ تو اس سے ایک بہت بڑا نقطہ ہمارے لیے مل گیا، اور وہ کیا کہ کسی کی پیٹ پیچھے کوئی بات کر دینا کوئی معمولی جرم نہیں ہے، یہ ایک قسم کی ایک سازش ہو جاتی ہے جو اس کے خلاف کی جاتی ہے۔ ابن اسحاق کہتے ہیں کہ مکر سے مراد عورتوں نے اس عورت کے بارے میں یہ بات کہی تھی کہ زلیخا ان کو بلوا کر یوسف کا نظارہ کرا دے، کیونکہ یوسف کے حسن و جمال کا تذکرہ زلیخا سے کرتی تھی۔ اب اس کا نام چونکہ تفسیروں میں زلیخا آتا ہے، حالانکہ یہ کوئی شور نہیں ہے کہ وہ زلیخا ہی تھی، بہرحال رائل یا زلیخا دو نام آتے ہیں۔ फिर कहते हैं कि ये भी कहा गया कि जुलेखा ने अपना राज इनसे कह दिया था और इनसे छुपाने की ताकीद की थी, लेकिन उन्होंने वादा छुपाने की बजाय उस राज को फाश कर दिया, इसलिए इसको मकर कहा। ये एक वजह आप बात समझ चुके होंगे, दोबारा बोल देती हूँ कि इसको मकर क्यों कहा। और तो पहली बात तो वो ये लिखते हैं कि औरतें चाहती थीं कि यूसुफ को देख लें। इससे लगता है कि उस दौर के गुलाम भी कुछ सरेआम खुल के नहीं फिरा करते थे। कोई ऐसा ज़रूर लिहाज होगा कि पहले यूसुफ को नहीं देखा होगा या इस तरह नहीं देखा होगा, तो वो चाहती थी कि हम कुछ इस तरह की बातें करें कि हम भी यूसुफ को देख सकें। और दूसरी बात क्या है कि औरत ने अपना जुर्म खोल दिया था और दोस्तों सहेलियों के सामने, और साथ ही ये कह दिया था कि अब आगे तुम किसी को ना बताना। लेकिन ऐसे कैसे हो सकता है, जब आपने अपनी बात नहीं मानी तो दूसरे आपकी बात कैसे माने। आज भी देखिए कि अमूमन लोग ऐसी बातों को खुद तो संभाल नहीं पाते और अपने सब्र की बजाय दूसरों को फिर क्या कहते हैं कि अच्छा अब तुम दूसरों को ना बताना। तो ऐसे वक्त में वही बात कि अगर आप खुद अपनी नहीं मानती तो फिर कोई आपकी कहाँ मानेगा। तो लिहाजा इसलिए उसको मकर कहा गया। और अरसलत रसूलन की बात आती है, यानी एक कासिद भेजा। एक मुफस्सिर हैं, वो कहते हैं कि उसने खाने पर 40 औरतों को बुलाया जिनमें ये गीबत करने वाली औरतें भी थीं, जिन्होंने उसको गुलाम से मोहब्बत करने की आर दिलाई थी। वा तदत लहुन्न मुत्तकअन, और उनके लिए मसनदें सजाईं। मुत्तकअन कहते हैं वो जगह जहाँ पे तकिए लगे हों। आतदत का लफ्ज़ आइन तादाल से एतात, आतत एतात, इसी से सूरह काफ में एक लफ्ज़ है मा यल्फिज़ कौलेम, रकीबन अतीत के लफ्ज़ हैं, अतीत कहते हैं तैयार और निगेबान को, और मुत्तकान ज़र्फ़ मकान है वो महफिल जिसमें लोग तकिया लगा के बैठे हों, लग्जरियस माहौल की तरफ इशारा। और क्या किया, उनके लिए तकिए लगा दिए। वह आतत कुल्ल वाहिदत मिनहुन्न सिक्कीना, और दिए उनमें से हर एक के हाथ में छुरी कांटे, यानी छुरी दी। सिक्कीना का जो लफ्ज़ है छुरी के लिए आता है, सीन काफ नून से, कि उन औरतों के हाथों में यानी सामने फल रख दिए होंगे और आगे सामने छुरी रख दी। कहते हैं कि उस दौर में रिवाज था कि गोश्त भी काट के खाते थे, जैसे आज भी अगर आप देखें तो अरब कल्चर में है कि बड़े बड़े जानवर रख दिए जाते हैं पूरे पूरे रोस्टेड, और बाद में लोग अपने हिसाब से काट काट के खाते हैं। बहरहाल इसकी बहुत सारी तफसीलें मिलती हैं कि किस तरीके से ये लफ्ज़ अरबी ज़ुबान में इस्तेमाल होता है। इमाम मुजाहिद और कतादा, हसन बसरी, इब्ने अब्बास, डिफरेंट जो वो कहते हैं कि मुत्तकियन का तर्जमा क्या है, तोआम खाना, यानी खाने वाले खाने को बैठें तो तकिया और मसनद लगाते हैं, इसलिए यहाँ मुत्तकियन का लफ्ज़ आता है। मुराद ये कि एक ऐश पसंद की दावत थी और खाने पीने के लिए बुलाया गया था और उसमें आसानी से रखा। फिर यहाँ एक और चीज़ की तरफ इशारा किया गया है, बाएं हाथ से खाने में। और वो क्या कि जब छुरी अमूमन सीधे हाथ से होती है तो खाने वाला काटता एक हाथ से है और खाता दूसरे हाथ से है, जो कि इस्लाम में पसंदीदा अमल नहीं है। कभी भी आप कहीं भी छुरी और कांटे का इस्तेमाल करें, कोई हरज नहीं, इसमें बुरी बात नहीं और ना कोई ये लेटेस्ट फैशन है, लेकिन ये ख्याल ज़रूर रखिए कि फिर एक ही चीज़ इस्तेमाल करें ताकि एक चीज़ सीधे हाथ से मुंह में और दूसरी उल्टे हाथ से ना जाए। ये एक इशारतन बात थी इसमें। वकालत खुरुज, और कहने लगी यूसुफ से निकलो, अलैहिन्ना इन पर। कहते हैं कि यूसुफ अलैहिस्सलाम को उसने खूब अच्छे कपड़े वगैरह पहनाए और कहा कि बस तुम अच्छे कपड़े पहनो, इनके सामने जब छुरियाँ इनके हाथों में हो तो सामने निकल जाओ। हज़रत यूसुफ अलैहिस्सलाम को अल्लाह ताला ने बहुत हुसन दिया था। रिवायात में आता है कि अल्लाह के नबी सल्लम ने जब मेराज की रात हज़रत यूसुफ अलैहिस्सलाम को देखा तो आपने फरमाया कि दुनिया का आधा हुसन हज़रत यूसुफ को दिया गया। इसी तरह ये भी आता है कि आधा हुसन हज़रत आदम अलैहिस्सलाम को दिया गया, जिनकी वजह से फिर बाकी दुनिया के अंदर वो हुसन जो था वो बट गया था। तो लिहाजा इसी तरह उन्होंने हज़रत यूसुफ़ अलैहिस्सलाम को जो हुसन दिया गया था अल्लाह ताला की तरफ से, उसी में आजमाइश थी। इकरमा का एक कौल है कि हुसन में यूसुफ़ की दूसरे लोगों पर बरतरी ऐसी थी जैसे सितारों पर 14वीं रात के चांद की। इसी तरह इब्ने जरीर, हाकिम और इब्ने मरदविया की एक रिवायत है अबू सईद अल खुदरी से, اللہ کے نبی نے فرمایا، جس رات مجھے آسمان کی طرف لے جایا گیا یعنی شب معراج، تو میں نے دیکھا کہ یوسف 14ویں کے چاند کی طرح تھے۔ اسی طرح ایک تفسیر اسحاق ہے، اس میں آتا ہے کہ یوسف مصر کے گلی کوچوں سے گزرتے تو دیواریں آپ کے چہرے سے چمکتی، جیسے سورج کی دھوپ دیواروں پر پڑے تو اس کے عکس سے پانی چمکتا ہے، یعنی خوبصورتی کی انتہا تھی۔ فلما رأیناہ، پھر جب دیکھا انہوں نے اس کو، رأینا کا نون جو ہے یہ تانیث کا ہے، ان عورتوں نے دیکھا، ہو سے مراد یوسف علیہ السلام کو، اکبر نہ ہو بڑا جانا ان کو، اکبر نہ میں بھی نون جو ہے مؤنث کے لیے ہے، بڑا سمجھا ان کو یعنی معروف ہو گئیں، دل میں ان کے محبت آنے لگی، مبہوت ہو گئیں، حیران ہو گئیں، امپریس ہو گئیں، یہ ساری ہی چیزیں اس کے اندر آتی ہیں، بہت زیادہ یعنی ان کو دیکھ کے ہکا بکا رہ گئیں، یعنی بہت زیادہ ان کے اندر واز نے اکبر نہ کے لفظ سے ڈکشنری کو استعمال کرتے ہوئے ایک معنی کچھ اس طرح کا بھی کیا کہ یعنی بڑی ہو گئیں، یعنی پیوبرٹی کی ایج کو پہنچ گئیں۔ عربی زبان میں کہتے ہیں اکبرت المراتو، عورت بڑی ہو گئی یعنی حائضہ ہو گئی، یعنی ہیجانی کیفیت کی طرف اشارہ ہے اصل میں اس میں انڈائریکٹلی، کہ ان کے اندر بہت زیادہ اس چیز کا ہیجان برپا ہو گیا۔ وقت تو نہ آئی دیا ہننا، اور چھریوں سے اپنے ہاتھ کاٹنے چاہے، اپنے ہاتھ کاٹے، یوسف کو دیکھا ہوش اڑ گئے، ہاتھ کاٹے تکلیف کا احساس نہ ہوا، بعض کہتے خون بہنے کا احساس نہ ہوا، بعض کہتے انگلیاں کٹ گئیں، بعض کہتے ہیں ہاتھ کٹ گئے، یعنی اس طرح کا حال ہوا کہ واقعی اپنے ہاتھ کاٹے۔ اب ایدی یا ہن یہاں آئے تو ظاہری بات ہے کہ انگلیاں ہی کٹی ہوں گی، لیکن عربی زبان کا ایک اصول ہے کہ کل بول کے جز مراد لی جاتی ہے، اور بعض دفعہ جز بول کے کل مراد لی جاتی ہے، تو یہاں ہاتھ بول کے انگلیاں مراد لی جا سکتی ہیں۔ وَقُلْنَا، یہ سب نون جو ہے نا، قَطَّعْنَا أَيْدِيَهُنَّ، پھر اَرَيْنَا، پھر اَكْبَرْنَا، یہ سارے نون نیچے ان کے آپ ایرو لگا کے لکھ سکتے ہیں، نون تانیث تثنیہ کے نون ہے، یہ مؤنث کی پہچان ہے۔ وَقُلْنَا حَاشَ لِلَّهِ، کہنے لگیں اللہ کی قدرت زوف سے پاک ہے۔ تعجب کیا، حاش کا جو لفظ ہے اصل میں حاشا تھا، اور حاشا کلمہ استثناء ہوتا ہے، الف کی تحفیف کے ساتھ یہاں آیا ہے، مراد حاشا تھا۔ عربی میں حاش کہتے ہیں جانور کو گھیر گھیر کر لانا، اور ویسے خاشہ کس کو کہتے ہیں جو سب سے کٹ کر اللہ کا ہو جائے، یعنی بہت زیادہ تعریف کا انداز اور بڑا سمجھنا اور اس کو بہت زیادہ پسند رکھنا، بہت تعریف کی ان کو اپنے لیے، انہوں نے بڑا سمجھا، حاشا للہ، ہمارے ہاں جیسے کہتے ہیں نا سبحان اللہ، یہ وہی لفظ ہے۔ ما ہذا بشرا، یہ بشر نہیں ہو سکتا، یہ آدمی کیسے ہو سکتا ہے، یہ آدمی نہیں۔ دیکھیے کہ ما اور لیسا دونوں نفی حال کے لیے استعمال ہوتے ہیں، ٹھیک ہے، تو ما کا یہاں معنی نہیں ہوگا، ما ہذا بھی بشر ان تھا، اور با چلی گئی، حرف جر کا حذف ہوا، پیچھے خبر جو تھی منصوب رہ گئی، ما ہذا بشر، یہ آدمی نہیں ہو سکتا۔ ان ہذا اللہ ملک کریم، یہ تو ایک معزز فرشتہ ہے، بڑی عزت والا فرشتہ ہے، یعنی انسانوں میں تو ایسا حسن ہوتا نہیں، انسانوں سے اونچا پھر حسن فرشتوں کا ہی ہو سکتا ہے، ایک تو ان کے حسن کی وجہ سے ان کو فرشتہ کہا، اور دوسرا ان کی پاک دامنی کی وجہ سے، کیونکہ انسان تو اتنا پاک دامن رہ نہیں سکتا۔ دیکھیے پہلے غلام کہہ رہی تھی فتاحہ، اور اب فرشتہ کہہ رہی ہیں، یہی فرق ہوتا ہے۔ فارسی میں کہتے ہیں کہ دروغ گو حافظہ نباشت، جھوٹے شخص کا حافظہ نہیں ہوتا، کبھی کسی کو کچھ کہا، کسی کو کچھ کہا، آگے کچھ کہہ رہی تھی، بعد میں کچھ کہہ رہی تھی، اور جس بات پر پہلے اس کو برا بھلا کہہ رہی تھی، آج خود اس میں مبتلا ہو گئی۔ یہی ہے وہ بات کہ جس کو اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا، اگر کسی نے کسی کے بارے میں کوئی ایسی بات کہی جو اس میں نہیں تھی یا اس درجے کی نہیں تھی، تو اس شخص کو موت نہیں آئے گی اس وقت تک جب تک وہ خود بھی اس چیز میں مبتلا نہ ہو جائے۔ بہت ڈرنے والی بات ہے، توبہ کرنے کی ضرورت ہے، کبھی کسی کی بات نہ کریں، किसी की बुराई में आपने देखा, आपने उसका जिक्र कर दिया, हो सकता है उस वक्त तक उसने तौबा कर ली हो, या वो बात इतनी बुरी ना हो जितनी आपने स्कैंडलाइज होके सुनी, आपने एक उसमें हल्का सा हवाला दे दिया ना, तो अल्लाह के नबी की इस रिवायत के मुताबिक उस शख्स को मौत नहीं आएगी जब तक वो खुद भी वही काम ना कर ले। मसलन जैसे किसी को देखा और कोई कान में कहता, तुम्हें पता है ये शराबी है, अब बिलफर्ज उसने उस वक्त तक शराब छोड़ दी हो या ना पी हो या तौबा कर ली हो, अब आप अगर उस वक्त उसको शराबी होने का ताना देते हैं या कोई कहे और आप उसके ऊपर कुछ ना कहें, तो नतीजा क्या निकलेगा? अल्लाह ना करे कि फिर आपको भी मौत से पहले शराब पीनी पड़ेगी, अल्लाह ना करे कि हमारे साथ ऐसा मामला हो। आज देखिए कि हमारी पूरी फिल्म इंडस्ट्री जो है ना, वो इसी थीम पे चलती है, इसी के ऊपर आज फिल्में बनती हैं, स्कैंडल्स के साथ हमारी सियासत चलती है। आज जैसे जैसे लोग, आप देखिए कि ज़रा मारूफ होते जाते हैं, लोग उनके पीछे पड़ पड़ जाते हैं और इसी तरह की उनकी बातों को अपनी ज़िंदगी में बुनियाद बनाते हैं। और हम सब के लिए यहाँ तक की बात में अमल की बात क्या है कि कभी भी किसी के बारे में ऐसी बात नहीं कहनी कि जिसकी वजह से हम अपने आप को भी गुनाहगार करें और दूसरे भी हमारे बातों के अंदर आएं। और जब किसी के साथ हम कोई मामला करते हैं तो बहुत ज़्यादा उम्मीद होती है कि वही मामला हमारे साथ भी होने लगे। साथ साथ तौबा भी करें, अगर पिछली ज़िंदगी में हमने किसी के बारे में कोई बात कही सुनी या अगर हमें यह आदत है कि बिन सोचे समझे दूसरों की बातों को लेते हैं, तो तौबा करेंगे। फिर आगे बात बढ़ती है, कालत वो बोली, अब कौन बोली? अजीज़ मिस्र की बीवी बोली, फ़ज़ालिकुन्नल्लज़ी लुमतुन्ननी फ़ी, यही है वो जिसके बारे में तुम मुझे मलामत करती थी, कि तुम जिसके बारे में मुझे बुरा भला कहती थी वो यही है। यानी अब देखो तुम्हारा हाल क्या हुआ, तुमने तो इसको थोड़ी देर देखा और मैं तो इसके साथ रहती थी, यानी अब देखिए कि ढिठाई है। और इससे आपको ये भी अंदाज़ा होगा कि उस दौर में कल्चर क्या था, जब औरतें इतने खुलेआम ऐसी बातें करने लगें, तो आप सोचिए कि उस दौर के फिर मर्दों का क्या हाल होगा, वो कैसे होंगे, इसको अंदाज़ा लगाया जा सकता है इस बात से। फ़ज़ालिकुन्ना, तो ये है वो शख्स ए औरतों, ये मुराद है इससे, कुन्ना जो है ना ये ज़मीर है इस वक्त मुखातिब मुअन्नस की ज़मीर। यहाँ थोड़े से इस सूरत में लफ्ज़ जो है ना वो बहुत ऐसे लगते हैं कि मानी कुछ और है, लेकिन असल में उससे कुछ मुराद है। फ़ज़ाली एक लफ्ज़ है और कुन्ना दूसरा लफ्ज़ है, जैसे हम कहते हैं ना तुम और तो लफ्ज़ी तर्जमे इसका हम कैसे करेंगे? मैं ऐसा ऐसा बोलूँगी, आप पूरा जुमला लिख लें। फ़ज़ाली कुन्ना क्या है? तो ये है वो शख्स फ़ज़ाली, ठीक है, फ़ज़ाली का कह लें, कुन्ना तुम औरतों, ठीक है, तो ये है वो शख्स ए औरतों, ये मतलब है इसका, ये वो शख्स है जिसके बारे में तुम मुझे मलामत करती थी। वलकद रावत हूँ बस, और अलबत्ता तहकीक मैं इसको बहकाती थी, या मैंने बहकाया इसको, अन नफसी ही इसके नफ से, लेकिन फस्तासमा, ये बच निकला, ये अपनी इज्जत को बचाने के लिए कामयाब हो गया, ये है वो इकरारे जुर्म। कल शौहर के सामने क्या कहा था, वो जुमला ज़रा सोचिए, पीछे अगर आप देखें और ये जुमला देखें, दोनों के अंदर को रब्त मिलता है, सच जुबान पे आ जाता है, सच जो है जुबान पे आ जाता है, यही बात यहाँ लगती है कि वहाँ तो क्या कहा था। वो आयत का नंबर अगर आप देखें तो उसके अंदर आप फील करेंगे कि बिल्कुल ऑपोजिट बात है, आयत नंबर 35 थी, कालत मा जजाउ मन अराद बि अहलिका सूअन इल्ला युसजना औ अज़ाबुन अलीम, शौहर के सामने ये कहा और आज भरी महफिलों में क्या कहा। इससे पता चलता है कि बाज़ दफ़ा औरतें शौहरों के सामने तो झूठ बोल देती हैं, लेकिन दोस्तों के सामने सच बोलती हैं, दोस्तों के सामने सच निकल ही आता है, शौहरों से छुपाती हैं, लेकिन अपने अपनी दोस्तों को सच कहा। और वैसे भी देखिए कि सच छुपता नहीं है, वलकद रावत हूँ अन नफ्स ही, मैंने इसको बहकाया था। इससे एक और बात भी पता चलती है कि इंसान गुनाह का बोझ ज़्यादा देर लेके चल नहीं सकता। ऐसे गुनाह जो इंसान कर लेता है, फिर वो उसके बोझ के अंदर इस तरह दब जाता है कि अपने आप को उसके अंदर से फिर निकालने के लिए ज़रूर किसी दूसरे के साथ शेयर करता है। अब आप देखिए कि अगर इस औरत को वाकई सच्ची मोहब्बत होती हज़रत यूसुफ़ से, तो क्या ये खेल खेले जाते? दुनिया में जितनी भी मोहब्बतें होती हैं ना, वो अमूमन तीन किस्म की होती हैं। एक मोहब्बत है जिसको कहते हैं मबनी बर लज़्ज़त, बेस्ड ऑन लस्ट। ये मोहब्बत जल्द कायम होती है, फिर जल्द ख़त्म भी हो जाती है, और ये सिर्फ मज़े के लिए होती है ना। मज़ा ख़त्म तो मोहब्बत ख़त्म। हमारे यहाँ इसको क्या कहते हैं, लव एट फर्स्ट साइट, पहली नज़र में मोहब्बत हो गई और दूसरी नज़र में ख़त्म भी हो जाती है। दूसरी मोहब्बत होती है मबनी बर नफ़ा, यानी बेस्ड ऑन प्रॉफिट, कोई ना कोई फ़ायदा होता है उसमें। ये देर में कायम होती है, इंसान देखता रहता है देखता रहता है, अच्छा यहाँ से मुझे फ़ायदा होगा। कायम देर से होती है लेकिन ख़त्म जल्दी होती है। अमूमन अफसरों के साथ जो केक लेने देने का मामला है, ईद पे जाके बड़े बड़े अफसरों को मिलना, ये कुछ इसी किस्म की मोहब्बत होती है। जब घर में खाना पीना अच्छा आने लगता है तो दोस्तियां भी ज़्यादा बनने लगती हैं, लोग दूर से भी मिलने आ जाते हैं कि ये तो हमारे रिश्तेदार हैं, तो ये नफ़े की है। एक तीसरी मोहब्बत होती है खैर महज, महज खैर ही खैर है। ये है वो मोहब्बत जो अल्लाह की खातिर मोहब्बत होती है, आई लव यू फॉर द सेक ऑफ अल्लाह। हाँ, ये है वो अलहुब्बु फिल्ला वलबग्ज़ु फिल्ला। ये मोहब्बत तब तक कायम रहती है जब तक खैर बाकी रहे, खैर ना रहे तो मोहब्बत बाकी नहीं रहती। और यही वो मोहब्बत है जो सबसे ज़्यादा मजबूत है। जब बीच में कोई ज़ाती फ़ायदा ना हो, कोई नफ़े नुकसान का, किसी किस्म की चीज़ का ख्याल भी दिल में ना आए, ऐसे लोग खुशकिस्मत है कि जो दूसरों से मोहब्बत करें, और वो लोग खुशकिस्मत हैं जो जिनसे दूसरे मोहब्बत करें। अल्लाह के नबी सल्लम ने फरमाया कि मोमिन से मोहब्बत की जाती है और वो दूसरों से मोहब्बत करता है, यानी लिया दिया नहीं रहता ईमान वाला कि अच्छा ठीक है मैं क्या बात करूं, छोड़ो फिर इस तरह की क्या बात है। नहीं, लिए दिए रहने वाले नहीं होते। आगे आप पढ़ेंगे कुरान पाक में एक जगह आएगा, अलखिल्लाउ यौमे ज़िन अदुव्वुल इल्लल मुत्तकून, गहरे दोस्त उस दिन दुश्मन बन जाएंगे सिवाय मुत्तकियों के। मुत्तकियों की मोहब्बतें आपस में कायम रहेंगी कियामत के दिन भी। जब अल्लाह के लिए मोहब्बत होती है, ना उसमें कोई लालच होता है, ना कोई उम्मीद होती है, ना गीबत, ना ताना, ना लगवियात, ना वक्त का ज़ियाँ, ना आप ये पूछते हैं कि आज क्या पकाया था, क्या हो रहा है, क्या मामला है। बस आपकी मोहब्बत अल्लाह के लिए होती है, और जिस मोहब्बत के नतीजे में अल्लाह से दूर होने की बजाय इंसान करीब होने लगता है, ऐसे ही लोग कामयाब होते हैं जिनकी मोहब्बत बामकसद मोहब्बत होती है। देखिए, मोहब्बत अच्छी चीज़ है लेकिन असूल कुर्बान नहीं किए जा सकते। असूलों की खातिर मोहब्बत कुर्बान की जा सकती है। आज हम में से कितने लोग हैं जो असूलों की खातिर, ख़ास तौर पर अल्लाह की मोहब्बत की खातिर, अपनी मोहब्बतों पर छुरी चलाते हैं? अल्लाह के नबी सल्लम ऐसे ही थे। हज़रत आयशा रज़ी अल्लाह तआला अन्हा फरमाती हैं कि आप हमसे बातें कर रहे होते, ऐसे लगता है कि आपको हमसे बड़ी मोहब्बत है। इतने में मुअज़्ज़िन अज़ान देता और आप हमारे पास से यूं उठ के चले जाते कि जैसे कि आप हमें पहचानते ही नहीं, अजनबी बनते। आज हम ऐसे हैं, हमें तो उस वक़्त नमाज याद ही नहीं रहती जब हम सहेलियों और दोस्तों के साथ होते हैं। हमारा तो हाल ये है कि जितना ज़्यादा हम दोस्तों में आते हैं उतना दीन से दूर होते हैं, अल्लाह से दूर होते हैं। तो लिहाजा हर इंसान को अपने आप को चेक करने की ज़रूरत है। इन्होंने तो ऐसी मोहब्बतें कर ली और ऐसी ऐसी बातें कर दी, और साथ ही कहा फस्ता समा, ये मुझसे बच गया। अल्लाह अकबर, आइन स्वाद मीम से असमा बचना, कहने लगी बच गया। देखिए ज़रा क्या कल्चर है। जब औरत इतनी बेबाक हो जाती है ना, तो फिर याद रखिए कि मर्दों की इखलाकी हालत इससे भी ज़्यादा बिगड़ी होती है। आज के माशरे में भी देखें कि आपको सड़कों पे खड़ी औरतें जब गुनाह की दावत देती भी दिखें, एक क्लिक के ऊपर आपको औरतों की गंदगी गंदी दावतें मिलने लगें, तो आप बताइए कि मर्द तो फिर दिल हाथ में लेके फिरते होंगे। और ये उस दौर का वेस्टर्न कल्चर था कि जिसके अंदर बड़े घर की खवातीन एक मर्द को देखकर अपने आप जज्बात पे काबू नहीं पा सकी। किस तरह तस्कीन नफ्स के सामान को तैयार करने वाले लोग कभी भी बामकसद ज़िंदगी नहीं गुजार सकते। हज़रत यूसुफ़ अलैहिस्सलाम की खूबसूरती उन औरतों को इतना महव कर गई। और यूसुफ़ का हाल क्या था, अल्लाह अकबर। क्या कहते हैं अपने रब से, अभी उनकी बात तो आगे आएगी। इस औरत के ज़रा कुछ और मामले देखिए। वलैलम यफअल मा आमुरुहु, अगर ये नहीं करेगा वो जो मैं इसको हुक्म दूंगी, लयुसजनन्ना, अलबत्ता ज़रूर क़ैद में किया जाएगा, वलयकूनम मिनस्सागिरीन, या फिर नीचे होके रहने वालों में होगा। अल्लाह अकबर। अभी भी इस औरत के दिल में देखिए कि ख्याल नहीं गया, कहने लगी कि अभी भी ये मेरी बात नहीं मानेगा तो इसको कैद में डाल दिया जाएगा, ज़रूर जलील व ख़ुआर होगा। लयकूनन असल में क्या था, लयकूनन्ना, नून खफीफा था, वक्फ की हालत में नून को तनवीन से मुशाबत रखने की वजह से फिर अलिफ की शक्ल में लिख दिया जाता है, जैसे कि यह है। आगे भी आप पढ़ेंगे लनस्फम बिन नासिया में ये लफ्ज़ आएगा। और सागरीन जलील लोग, बाप समिया से है, सागिरा या सगार इसका असल है। कहने लगी कि अब तो ये करेगा। रिवायात में आता है कि यूसुफ़ अलैहिस्सलाम के साथ वही कोशिश जो उस औरत ने की थी, बाकी औरतों ने भी इसी की बात की। इसीलिए अब हज़रत यूसुफ़ अलैहिस्सलाम कहते हैं, काला, कहने लगे, रब्बी, ए मेरे रब। देखिए किसी को बीच में नहीं रखा, सीधे अपने रब को पुकारा, ए मेरे रब। असिजनो, कैद खाना, अहब्बु इलैया, ज़्यादा प्यारा है मुझको, इलैया मुझे, मिम्मा यदऊननी इलै, जिसकी तरफ ये बुलाती हैं मुझको, यानी इनकी जो दावत या पुकार है उस चीज़ से तो बेहतर है कि मुझे जेल खाना मिल जाए। ये कौन सी चीज़ थी, मिम्मा यदऊननी इलै, ये ज़िना था, कि इस ज़िना से और इस दावत गुना से तो कैद खाना बेहतर है, जेल बेहतर है। शुरू में औरत एक थी, यहाँ हुन्ना का लफ्ज़ आ गया, यदऊननी का लफ्ज़ आ गया, कि वो बहुत सारी औरतें, यानी दावत की निस्बत सब औरतों की तरफ कर दी। इसकी वजह क्या थी, कि या तो वही बात जो अभी आपसे शेयर की कि बाकी औरतों ने भी ख्वाहिश की थी, और बास कहते हैं कि ज़रिया चूँकि वो एक औरत बनी थी लेकिन दूसरी भी उसके यानी उन हम ख्याल थी, तो इसीलिए सबकी बात कर दी। और इसी तरह ये भी लगता है कि यूसुफ़ अलैहिस्सलाम भांप गए होंगे कि जब एक औरत इस तरह की थी तो कहीं वही गलती दूसरी औरतें भी मेरे साथ ना कर दें। अल्लाह अकबर, इतना ईमान कहाँ से आता है, ज़रा गौर तो कीजिए। आज जिसको लोग फेम कहते हैं, जिसको आज के लोग दौर में लोग लाइफ कहते हैं, और जिसको फ़न कहते हैं, यूसुफ़ अलैहिस्सलाम उससे कैद पसंद करते हैं। ये होता है वो ईमान जो बंदे को अपने नफ्स के आगे बंद बांधने पे मजबूर करता है। असबू का लफ्ज़ भी बड़ा खूबसूरत है, स्वात बा वाओ। सबी अरबी में बच्चे को कहते हैं सबी, तो असबू का क्या लफ्ज़ है, कि बच्चों वाली हरकतें करना, यानी इश्क आशिकी की बातें करना। बादे सबा का जो लफ्ज़ आता है ना उर्दू में, वो भी इसी से, सबा, वो अंदर की जेल का शिकार थे तो बाहर की जेल कबूल कर ली। इससे पता चलता है कि फितनों के दौर में एक ईमान वाला अपने आप को फितनों में नहीं डालता, वो अपने आप को कुछ दर्जे नीचे तो कर लेता है लेकिन अपने आप को इतना बड़ा इस जगह पे नहीं ले जाता कि जिससे उसका ईमान खतरे में पड़े। कहा अगर मैं इनकी तरफ हुआ, मेरा मेलान नफ्स, मेरे नफ्स का झुकाव इनकी तरफ हुआ तो मैं जाहिलीन में से हो जाऊंगा। इससे पता चलता है कि ऐसे काम करने वाले जो हैं वो जाहिल होते हैं। आज हम उनको मॉडर्न कहते हैं, स्मार्ट कहते हैं। आज उन्होंने अपने आप को जेल में डलवाना पसंद किया। ये अल्लाह के फैसलों पर राजी होना था, लेकिन असल में यही जेल खाना उनके लिए एक आइंदा तरक्की का जरिया बना, एक टर्निंग पॉइंट था दोबारा यूसुफ की ज़िंदगी का। आप देख रहे हैं कि यूसुफ की ज़िंदगी के उतार चढ़ाव कितने हैं, कहाँ किधर से अपने आप को बचा बचा के दोबारा फिर एक जेल में ले आ रहे हैं। कुएं से निकले थे, अब एक दूसरी जेल थी। इनडायरेक्ट दुआ की इन्होंने, जहालत से बचने की अल्लाह ने कबूल की। जैसे यूनुस अलैहिस्सलाम ने मछली के पेट में दुआ की थी ना, कि ला इलाहा इल्ला अंता सुब्हानका इन्नी कुंतु मिनज़ ज़ालिमीन, इसी तरह इनका भी ये हाल है। आज अब देखिए कि कुछ लोग ऐसी जगहों में रहते हैं जहाँ फितनों की इंटेंसिटी दूसरी जगहों से ज़्यादा है, क्या किया जाए, वहाँ नहीं रहा जा सकता। हर बंदा अपने आप से पूछे, अगर वाकई किसी के अंदर, अपने अंदर या उसके बच्चों के अंदर या शौहर के अंदर या बीवी के अंदर ईमान की कमी है, तो फिर बिल्कुल नहीं रहना चाहिए। आगे आप पढ़ेंगे, एक जगह आएगा कि एक ऐसा वक्त भी होगा कि कुछ लोग जो फितनों का शिकार होंगे, तो वो उनको कहा जाएगा कि तुमने अपने नफ्सों को फितनों में डाला, फतन तुम अनफुसकुम, तो रो बस तुम के लफ्ज आते हैं, तुम इंतज़ार ही करते रहे। अब यहाँ अगर हम इतनी सी बात पे बात करके देखें, तो बास लोग अपने बच्चों की वजह से बहुत परेशान दिखाई देते हैं कि हम इनको किसी और माहौल में ले जाएं, और इनकी यहाँ मामला कैसा है और कहाँ ले जाएं, तो इस पे फिर वही बात है। आप अपनी तरबियत के रंग ढंग को देखिए। यूसुफ अलैहिस्सलाम के बचपन की तालीम का इतना गहरा असर हुआ कि बुरे माहौल में और जहाँ इतनी कसरत से बुराई हो, यूसुफ अलैहिस्सलाम जब बच गए, तो फिर आप देख सकती हैं कि बाकी बच्चे भी बच सकते हैं। असल चीज़ माँ है या बाप, उनकी तरबियत अच्छी होगी तो इंशाल्लाह ताला फिर बच्चों को कोई भी चीज़ बहका नहीं सकती उनके रास्ते से। फिर आगे फरमाया, फस्त जा बल हो। अच्छा, ये जो इनकी दुआ थी ना, इस पे एक दो रिवायतें आपके साथ शेयर करूँगी। बाज़ उलमा कहते हैं कि यूसुफ़ अलैहिस्सलाम अगर कैद को कबूल ना करते, यानी कैद खाने को पसंद ना करते, और असिजन अहब्बु इलैया ना कहते, तो कैद खाने की मुसीबत में मुब्तला ना होते। तो इंसान को चाहिए कि आफ़ियत का तलबगार हो और अल्लाह से आफ़ियत की दुआ करे। यानी कैद की बजाय अगर कोई आसान रास्ता मांग लेते, तो अल्लाह ताला उनकी मदद कर देते। तिर्मिज़ी की एक रिवायत है हज़रत माज से, अल्लाह के नबी सल्लम ने एक शख्स को ये दुआ करते हुए सुना, इलाही मैं तुझसे सब्र की दरख्वास्त करता हूँ, यानी मुझे इस मसाइब पर सब्र अता फरमा। जब सब्र मांगा, तो आपने फरमाया, तू मुसीबत का तलबगार हुआ बल्कि आफ़ियत की दुआ कर। यानी जब आप ये कहते हैं ना, अल्लाह मुझे सब्र दे, अल्लाह सब्र दे, तो दूसरे लफ्ज़ों में आप वो एडवर्स कंडीशंस मांग रहे हैं ना, जिस पे आप सब्र करें, तो ऐसी दुआ भी नहीं करनी चाहिए। इसी तरह तबरानी ने हज़रत अब्बास का कॉल नकल किया कि वो बयान करते हैं कि मैंने अर्ज़ किया, ए अल्लाह के रसूल, मुझे ऐसी बात बताइए जिसकी दुआ मैं अल्लाह से करूँ। फरमाया, अपने रब से आफ़ियत की दुआ करो। कुछ मुद्दत के बाद मैं फिर हाजिर खिदमत हुआ और अर्ज़ किया, ए अल्लाह के रसूल, मुझे ऐसी दुआ बताइए जो मैं अल्लाह से मांगूं। फरमाया, चचा, अल्लाह से दुनिया और आखिरत में आफ़ियत की तलब करो। तो यहाँ एक साइड पॉइंट है हमारे लिए कि कैद खाने की बजाय अगर अपने लिए आसानी मांग ली जाए, तो वो ज़्यादा बेहतर है। फिर आगे फिर हज़रत यूसुफ़ अलैहिस्सलाम की दुआ कंटिन्यू होती है, व इल्ला तसरिफ अन्नी कैदहुन्ना अस्बु इलैहिन्ना वाकुम मिनल जाहिलीन, और अगर तू इनकी मक्कारी का रुख मेरी तरफ से नहीं फेर देगा, तो अस्बु इलैहिन्ना, मैं इनकी तरफ झुक जाऊँगा। कितना डर रहे अपने नफ्स से, वाकुम मिनल जाहिलीन, और मैं जाहिलों में से हो जाऊँगा। यदि इंसान को सबसे ज़्यादा जिससे डरना चाहिए, वो इंसान का अपना नफ्स है। अपने लिए ऐसी चीज़ सोचना कि जो इंसान को गुनाह की तरफ माइल करे, उस चीज़ से अपने आप को पाक रखें। देखिए, हर इंसान की फितरत फ़र्क होती है, हर एक चेक करे, कोई तन्हाई में गलत काम करता है, कोई दोस्तों में गलत काम करता है, जिस जगह जिस माहौल से आपको गलत काम करने का हल्का सा साइन भी मिले ना, उसको छोड़ दें। बाज़ दफ़ा कोई ऐसी चीज़ें होती हैं जिनको देखने से इंसान के ऊपर काबू नहीं होता, बाज़ चीज़ें सुनने से इंसान को अपने ऊपर काबू नहीं होता। तो हर एक अपने अपने बुत को तलाश करे कि जो उसको अल्लाह की बात को भुलवा कर गलत चीज़ों की तरफ ले जाता है और उससे पनाह मांगे। मोमिन कभी अपने आप को फितनों में नहीं डालता। सबवतुन कहते हैं ख्वाहिश नफ्स की तरफ झुकाओ। और यहाँ जाहिलों से मुराद वो लोग नहीं हैं कि जो जानते नहीं, बल्कि मुराद वो हैं कि जो इल्म के मुताबिक अमल नहीं करते। और यहाँ इमाम बग़वी कहते हैं कि इस फ़िक्रे से साबित होता है कि मोमिन अगर किसी गुनाह का इर्तिकाब करता है तो महज जहालत और नादानी की वजह से करता है। यानी मोमिन होने का मतलब ही है कि इंसान गुनाह ना करे। कभी कर दे कोई गुनाह तो फिर उसका अंदर ये कि वो उस वक़्त उस मामले से जाहिल था। फस्तजाब लहू रब्बुहू, पस अल्लाह ने उसकी दुआ कबूल कर ली। यूसुफ ने कहा था मुझे इससे दूर कर, अल्लाह ने उसको कबूल कर लिया। फसरफ अनहु कैदहुन्ना, बस उसने उन औरतों के मकर को पलट दिया और यूसुफ अलैहिस्सलाम की इस्मत को पाक रखा, उनको साबित कदम रखा। और उन्होंने लज्जत वाले माहौल की बजाय कैद खाने को पसंद किया। इन्नहु हुवस्समीउल अलीम, बेशक वो खूब सुनने वाला है दुआओं को। जो इल्तजा करते हैं, जो उसके आगे बोलते हैं, जो अपनी बातों को पेश करते हैं, अल्लाह ताला ऐसे लोगों को फिर खूब अच्छी तरह जानता है। और इस तरह यूसुफ अलैहिस्सलाम कैद में आ गए। सुम्मा बदा लहुम मिन बादि मा रावुल आयाती ला युसजुनन्नहु हत्ता हीन, फिर मुख्तलिफ निशानियाँ देखने के बाद इन लोगों की राय यही हुई कि यूसुफ को एक मुद्दत के लिए कैद में रख दें। अल्लाह अकबर। लहुम यानी अजीज़ मिस्र और उसके साथियों की ये राय हुई। और मिम बादि मा रावुल आयात, इससे मुराद है यूसुफ अलैहिस्सलाम की पाक दामनी और बेगुनाही की निशानियाँ देखने के बाद। ये कौन सी थी? पहली बात यूसुफ अलैहिस्सलाम की फितरी पाकीज़गी, मासूमियत, उनका हुसन। दूसरी बात यानी उनकी फितरी पाकीज़गी और उनकी मासूमाना हालत। तीसरी बात कुर्ते की हालत, उसने बता दिया था कि यूसुफ सच्चे हैं। तीसरी शहीदा शाहिदुन, गवाह की गवाही। पांचवी शौहर की बीवी को मलामत। और चौथी यूसुफ से एराज़ करना। ये सारी चीज़ें बताती हैं कि यूसुफ अलैहिस्सलाम सच्चे थे। यानी सारे एविडेंसेस यूसुफ के हक में आते थे। फिर औरतों का हाथ काटना, इन सारी चीज़ों से बचने का उन्होंने क्या सोचा कि इसको कुछ मुद्दत के लिए कैद में डाल दें। देखिए, डालना तो उन औरतों को चाहिए था ना, वाज़े हो गया था यूसुफ बेगुनाह है, फिर भी औरतों को डाल दिया। डालना उन औरतों को चाहिए था और डाल दिया यूसुफ अलैहिस्सलाम को। अमूमन ऐसा ही होता है ना कि जब लोग गलत काम करते हैं तो इल्ज़ाम बाज़ दफ़ा मुलाज़मों पर ही लगता है। और इस तरह यूसुफ अलैहिस्सलाम कैद में आ गए एक ख़ास मुद्दत तक। इससे पता चलता है कि वो शौहर जो था वो औरतों की बातें मानने वाला था, जिसको जन परस्त कहते हैं ना। ख्याल क्या था कि यूसुफ कैद की सख्तियों से तंग दिल हो जाएंगे और मेरी बात को कबूल कर लेंगे। फिर इसी तरह राज इफ़्शा होने पर शर्मिंदा भी थी, बदनामी का दाग धब्बा धोना चाहती थी। यूसुफ को कैद में डाल दिया कि जब निगाहों से हट जाएगा तो लोगों को ये बातें भूल जाएंगी। अल्लाह हू अकबर। आज तो ये हम किताबों में पढ़ रहे हैं ना, अमली ज़िंदगी में देखें ज़रा यूसुफ के दिल पे क्या गुजरती होगी उस वक्त। ये कैद में होंगे, मैं लोगों को घर घर जाके अपनी बेगुनाही बता दूंगी और इस तरह लोग यूसुफ को मुजरिम समझेंगे। एक बड़ा प्यारा कॉल है इब्ने अब्बास रज़ी अल्लाह अन्हु का। इमाम बग़वी लिखते हैं कि यूसुफ अलैहिस्सलाम से तीन लग्जिशें हुई, तीन खताएं हुई, जिनकी पादाश इनको उठानी पड़ी। पहली बात, उन्होंने इस औरत की तरफ बढ़ने का इरादा किया तो कैद भुगतनी पड़ी। वो हम्मत बिहा और हम्मा बिहा की तरफ इशारा है। दूसरी आगे आ रही है अगली आयतों में, वो उसका तذکرہ करते हैं कि उन्होंने अल्लाह के सिवा अपने साथी से कहा कि अपने आका से मेरा तذکرہ कर देना, तो चंद साल मज़ीद कैद में रहना पड़ा। और तीसरी बात कि उन्होंने भाइयों से कहा कि तुम बेलाशुबा चोर हो, तो भाइयों ने कहा कि अगर इसने बिन्यामीन ने यानी चोरी की तो ताज्जुब नहीं, क्योंकि इसके भाई यूसुफ ने भी इससे पहले चोरी की थी। तो बहरहाल अल्लाह का हुक्म था, होने वाली बात होके रही और इस तरह यूसुफ अलैहिस्सलाम कैद में चले गए। कुएं से निकले, फिर जेल में पहुंचे। बाप की मोहब्बत, जुदाई, माल की कुर्बानी, रिश्तों की कुर्बानी, अब इज्जत की कुर्बानी दे रहे हैं। देखिए अल्लाह के रास्ते में कितनी कुर्बानियाँ मांगी जाती हैं, फिर कहीं जाके बंदा रब के काम काबिल होता है और इस तरह अल्लाह ताला फिर उसको चुन लेते अपने काम का। अल्लाह अकबर। ये जो लफ्ज़ है ना बदा, बात फैल गई, ये बदा यब्दू बदबन से बात फैल गई, मुराद है कि ये बात हर एक का मौज़ सुखन बन गई, घर घर बात पहुंच गई। आज भी ये होता है, अखबारों में खबरें छपती हैं, टीवी पे आती हैं, मीडिया पे आती हैं, कुछ ऐसी ही बातें वहाँ लगती हैं। और हीन गैर महदूद मुद्दत को कहते हैं। और फस्तजाबा का लफ्ज़ जीम वाओ बा है, इस्तजाबन, दुआ की कबूलियत, हाजत का पूरा होना। इसी से लफ्ज़ है मुस्तजाबुद्दावात, दुआओं का कबूल, जिसकी दुआएं कबूल होती हैं। कब होती है दुआएं कबूल? जब बंदा रब से मांगे और यकीन के साथ मांगे। अल्लाह अकबर।
तिलावत सुनेंगे।
सुबहान रब्बिका रब्बिल इज्जत यम्मा यसिफून वसलामुन अलल मुरसलीन वल्हम्दुलिल्लाहि रब्बिल आलमीन।
وقال نسوة في المدينة امرأة العزيز تراود فتاها عن نفسه قد شغفها حبا إنا لنراها في ضلال مبين فلما سمعت بمكرهن أرسلت إليهن واعتدت لهن متكئا وآتت كل واحدة منهن سكينا وقالت اخرج عليهن فلما رأينه أكبرنه وقطعن أيديهن وقلن حاش لله ما هذا بشرا إن هذا إلا ملك كريم قالت فذلكن الذي لمتنني فيه ولقد راودته عن نفسه فاستعصم ولئن لم يفعل ما آمره ليسجنن وليكونن من الصاغرين قال رب السجن أحب إلي مما يدعونني إليه وإلا تصرف عني كيدهن أصب إليهن وأكن من الجاهلين فاستجاب له ربه فصرف عنه كيدهن إنه هو السميع العليم ثم بدا لهم من بعد ما رأوا الآيات ليسجننه حتى حين